शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चु ब्लोनसँगै नरेन्द्र सापकोटाको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनसहित रेडियो थाहा संचार हेटौँडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2078 साल साउन 9 गते शनिबार, नेपाल सम्बत 1141 जुलाई 24 तारिक सन् 2021।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
एमालेमा ओली नरम हुँदा नेपाल कडा, बहुमतको परीक्षण रोक्न ठाकुर पक्ष सर्वोच्चमा।
गण्डकी प्रदेशमा दलितको भाग खोसेर जग्गा व्यवसायीलाई मन्त्री, प्रधानमन्त्री देउबाको दबावमा शपथ खान तनहुँबाट हिँडेका विश्वकर्माको नाम काटियो।
एमसिसी कार्यान्वयनमा भएको ढिलाइमा अमेरिका असन्तुष्ट, सम्भाव्य लगानीकर्तालाई नेपालले राम्रो संकेत नदिएको टिप्पणी।
पछिल्लो 24 घण्टामा विश्वभर 5,00,000 बढी कोरोना संक्रमित थपिए, 7,000 मृत्यु।
र बिना दर्शक टोकियो ओलम्पिक सुरु, भव्य उद्घाटन, नेपालकी सोनियाले रुसकी इरिनासँग आज जुडोमा प्रतिस्पर्धा गर्ने।
ए हरिबहादुर, मैले आफूले चाहिने तरकारी किने, पैसा कति भयो ल भन्नु त?
आलु टमाटर प्याज जम्मा 237 रुपियाँ।
लु, 1,000 रुपियाँको नोट छ, 237 रुपियाँ काटेर बाँकी पैसा फेरि दियो मलाई।
ए मदन बहादुर, यहाँ त नगद चल्दैन है, विद्युतीय भुक्तानी मात्रै हो। तिम्रो नोट नकले हो कि सकल हो, कसरी छुट्याउने? 1,000 नोटबाट 237 रुपियाँ घटाउ, फेरि क्याल्कुलेटर थिच्यो, अनि त्यो फिर्ता दिन खुद्रा रकम कहाँबाट खोल्ने? यस्तो भलाद्री मान्छे भएर पनि त्यस्तो नगदको झन्झटिलो कारोबार गर्ने हो? जवाना कहाँबाट कहाँ पैसे?
ए हरिबहादुर, तिमी साँच्चै विद्युतीय भुक्तानी लिन्छौ भने?
हेर मदन बहादुर, सानिमा ब्याङ्कको क्युआर कोड अचेल, धेरैजनाले तरकारीको पैसा सोझै क्युआर कोडबाट तिर्नुहुन्छ, मलाई नगदको झन्झटै छैन, सोझै मेरो सानिमा ब्याङ्कको खातामा जम्मा हुन्छ, अनि मेरो मोबाइलमा ट्याङ ट्याङ पैसा आयो भनेर मेसेज पनि आउँछ।
सानिमा सजिलो ई ब्याङ्किङ एपबाट भुक्तानी गर्नुहोस्,
नगद कारोबारको झन्झटबाट मुक्त हुनुहोस्।
यो हो थाहा संचार नेटवर्क, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। नेकपा एमालेभित्रको विवादलाई लिएर अध्यक्ष केपी शर्मा ओलीको नरम अभिव्यक्ति सार्वजनिक भइरहेका बेला वरिष्ठ नेता माधव कुमार नेपाल कडा रूपमा प्रस्तुत हुन थाल्नु भएको छ। प्रधानमन्त्रीबाट विस्थापित भएपछि बालुवाटारको सरकारी निवास छाडेर बालकोट पुगेका ओलीको समर्थकमाझ नेपाल ओलीले समर्थकमाझ नेपाललाई पार्टीभित्र स्थान नभएको बताउनु भएको थियो। त्यसको एक सातापछि उहाँ आम माफी दिने तहमा आइपुग्नु भएको छ। यता सर्वोच्च अदालतले साउन 28 गते प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि नेपाल पक्ष आफ्नो विचार, नीति र विधिको विजय भएको तर्क गर्दै ओलीले गल्ती स्वीकार गर्नुपर्ने अडानमा छ। ओली पक्षको केन्द्रीय कमिटी बैठकमा पार्टी विभाजन रोक्नुपर्ने आवाज मुखर भएपछि ओलीले नेपाल समूहप्रति लचिलो नीति लिनुभएको थियो। उहाँले पार्टीभित्र देखिएको विद्रोह सम्बोधन गर्ने क्रममा सबै गल्ती कमजोरी माफी मिना भएको घोषणा गर्नुभएको थियो। उहाँले पार्टी एकताकै लागि लचिलो नीति लिनुभएको हो, बैठकले पनि विवाद निरूपण गर्ने, संवाद गर्ने र पहल गर्ने जिम्मेवारी उहाँलाई नै दिएको छ, पार्टी प्रवक्ता प्रदीप गेवालीले भन्नुभयो। ओलीले जारी केन्द्रीय कमिटीको बैठकमा पार्टी एकता बचाइराख्न वरिष्ठ नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताउनु भएको थियो। त्यसको प्रतिक्रिया स्वरूप नेपालले बिहिबार कुनै प्रलोभनमा आफू नपर्ने बताउनु भएको थियो। ओली नरम हुँदा नेपाल कडा, नागरिक दैनिकमा समाचार छ।
एमालेका दोस्रो तहका नेताहरूले पार्टी एकताको काम अन्तिम चरणमा पुगेको दावी गरेका छन्। अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल आरोप प्रत्यारोपमा उत्रे पनि विघटित कार्यदलका सदस्यहरू बीचको निरन्तर छलफलबाट एकता अन्तिम चरणमा पुगेको बताएका छन्। ओली र नेपालबीच भेटवार्ता गराएर एकतालाई चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको कार्यदलका सदस्यहरूको भनाइरहेको छ। एकताको काम अन्तिम चरणमा पुर्याएका छौँ, कार्यदलका एक सदस्यले भने, एकताको अस्त्र के हो भन्ने अहिले सार्वजनिक नगर्ने भन्ने छ, आज भोलि नै नतिजा आउँदैछ। अध्यक्ष ओलीले बिहिबार सम्पन्न केन्द्रीय कमिटी बैठकमा फ्लोर क्रस गरी विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा मत दिने, वरिष्ठ नेता नेपाल सहितका सांसदलाई आम माफी दिने घोषणा गर्नुभएको थियो। तर बैठकमा नेपाल पक्ष नेताहरू भने उपस्थित भएका थिएनन्। पार्टी विवाद मिलाउन भन्दै अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षका 5-5 नेता रहेको कार्यदल गठन गरिएको थियो। कार्यदलले असार 27 गते राति 10 बजे सहमति गरी नेताहरूलाई सहमति पत्र हस्तान्तरण गरेको थियो। तर त्यसको भोलिपल्टै सर्वोच्च अदालतले ओलीलाई प्रधानमन्त्रीबाट हटाएर काङ्ग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्न परमादेश जारी गरेपछि एमाले विवादले अर्को मोड लिएको थियो। एमाले एकता अन्तिम चरणमा शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
राजर्षी शैलीमा आम माफीको घोषणा गरेको भन्दै एमाले वरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको कठोर आलोचना गर्नुभएको छ। ओलीको निरङ्कुश र हुकुमी शैलीमा सुधार नआएको भन्दै नेपालले आत्मसमीक्षा गरेको अवस्थामा मात्रै पार्टी एकताबद्ध बनाउने प्रयास सफल हुने प्रस्ट्याउनु भएको छ। हिजो महामहिम श्री पाँच महाराज धिराजबाट अभिव्यक्ति आयो। माधव नेपाल लगायत माननीय सदस्यमाथि जे जतिलाई स्पष्टीकरण सोधिएको छ उनीहरूलाई आम माफी दिइन्छ, एमनेस्टी इज ग्रान्टेड। महाराज धिराज बोल्नु भएको छ, हामी त गदगद भयौँ। वाह वाह, हाम्रो महाराज धिराज कति खुसी भएछन्। ओलीको आम माफी घोषणाको जवाब फर्काउँदै नेता नेपालले भन्नुभयो, हामीलाई आम माफी दिनेछन्, नाच्नुपर्ने भो, खुसी हुनुपर्ने भो, यही हो प्रवृत्ति, यसैलाई कम्युनिस्ट प्रवृत्ति भनिन्छ। स्पष्टीकरण सोध्नु गल्ती भयो, मैले हतार गरेँ, त्यो मैले फिर्ता लिएको छु भनिदिएको भए के हाइट घट्थ्यो, मर्यादा कम हुन्थ्यो। 43 पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले हिजो आयोजना गरेको कार्यक्रममा नेता नेपालले एकताका लागि आफूले संयमता अपनाउँदा अपनाउँदै पनि ओलीमा सुधारको अझै गुन्जाइस नदेखिएको अनुभव सुनाउनु भयो। म त मान्छे सुध्रिएलान् भन्छु, आज सुध्रिन्छन् कि भन्या छ, भोलि सुध्रिन्छन् कि भन्या छ, केही नबोलेर बिहिबार पुष्पलाल स्मृति सम्बन्धी चम्पा देवीको कार्यक्रममा मैले मिठो मिठो शब्द मात्रै निकालेँ, एउटा शब्द पनि तलमाथि ननिस्कियोस् भन्ने सोचेँ। नेपालले भन्नुभयो, छेउमा बसेका साथीहरूले इसारा गरिरहनु भएको छ, कमरेड ख्याल गरेर बोल्नुहोला भनेका छन्, ख्याल गरेरै बोलेको छु। ओलीको राजर्षी शैलीलाई माधवको कटाक्ष, वाह, हाम्रो महाराज राज कति खुसी भएछन्, आम माफी दिएछन्, नाच्नु पर्ने भो, नयाँ पत्रिकामा समाचार छ।
काङ्ग्रेसले गण्डकी प्रदेश सरकार गठनमा उत्पीडित समुदायमाथि अन्याय गरेको छ। दलित समुदायका डोबाटे विश्वकर्माको नाम अन्तिम समयमा मन्त्रीको सूचीबाट हटाइएको छ। प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा उहाँको नाम काटेर जग्गा व्यवसायी बिन्दु कुमार थापालाई मन्त्री बनाइएको छ। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार गठन भएको 42 दिनपछि शुक्रबार मन्त्री परिषदको विस्तार गर्नुभएको छ, तर दलितलाई किनारा लगाएर उहाँले जग्गा व्यवसायी सांसद थापालाई मन्त्री बनाएपछि चर्को आलोचना भएको छ। मन्त्री परिषद विस्तारमा महिलाहरूले पनि आपत्ति जनाएका छन्। 11 सदस्यीय मन्त्री परिषदमा एकजना पनि दलित छैनन्, महिला एकजना मात्र छन्। दलित मुख्यमन्त्रीसँग आफ्नै दलका तथा गठबन्धनका बाँकी दलका सांसद पनि असन्तुष्ट बनेका छन्। गत 29 जेठमा मुख्यमन्त्री नियुक्त भएको पोखरेलले त्यो दिन गठबन्धनका 4 सांसदलाई बिना विभागीय मन्त्री बनाउनु भएको थियो। शुक्रबार थप 6 मन्त्री नियुक्त गर्दै 11 सदस्यीय मन्त्री परिषद बनाउनु भएको हो। आजको नयाँ पत्रिकामा मन्त्रीको शपथखाना तनहुँबाट हिँडेका विश्वकर्मा पोखरा नपुग्दै अर्कै नियुक्त शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
गण्डकी प्रदेशमा सत्ता साझेदार जसपाले हिजो मन्त्रीहरूको शपथ कार्यक्रम बहिष्कार गरेको छ। सरकारको नेतृत्व गरेको काङ्ग्रेसले पूर्व सहमति अनुसार थप 1 मन्त्री जसपालाई नदिएपछि शपथ कार्यक्रम बहिष्कार गरिएको हो। 2 सांसद मात्रै रहेको जसपालाई काङ्ग्रेसले सुरुमा अर्थसहित 2 मन्त्रालय दिने सहमति गरेको थियो। पछि अर्थ मन्त्रालयमा माओवादीसँग विवाद देखाएर काङ्ग्रेसले 2 मन्त्रालय जसरी पनि दिने प्रतिबद्धता पुनः जनायो। तर हिजो मन्त्री परिषद विस्तार गर्ने बेला जसपालाई छुटाएपछि ऊ असन्तुष्ट बनेको छ। काङ्ग्रेसले सहमति उल्लङ्घन गरेर धोका दिएकाले शपथ बहिष्कार गरेको जसपाले जनाएको छ। जसपा सांसद धनमाया लामा पोखरेलले काङ्ग्रेसले पटक पटक धोका दिएकाले अब सहकार्य टुङ्ग्याउनु पर्ने पक्षमा आफूहरू पुगेको बताउनुभयो। धोका एकपटक होइन, पटक पटक भएको छ। अब यसरी धोका दिने र बेइमानी गर्नेसँग सहकार्य गर्नुहुन्न भन्ने छ, उहाँले भन्नुभयो। प्रतिगमन ढलिसकेकाले अब सधैँ सहकार्य गर्नुपर्छ भन्ने पनि नभएको भन्दै उहाँले थप्नुभयो। सरकार छाडेर प्रतिपक्षमा बसौँ भन्ने छ, तर पार्टीले के निर्णय गर्छ हेरौँ। जसपाद्वारा शपथ बहिष्कार, गण्डकी प्रदेशको समाचार नागरिक दैनिकले छापेको छ।
नेपाली काङ्ग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक पार्टीको आसन्न 14 महाधिवेशनमा केन्द्रित भएको छ। बैठकमा केन्द्रीय महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्ने तर स्थानीय तहको अधिवेशन कार्यतालिकामा हेरफेर गर्नुपर्ने सुझाव आएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ। पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले विगतको परम्परा तोड्दै पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालोटार बाहिर गर्ने र आसन्न महाधिवेशन व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा गम्भीर छलफल भएको उहाँको भनाइ छ। निर्धारित मितिमा नै स्थानीय ओडा पालिका, जिल्ला र प्रदेश हुँदै केन्द्र तहसम्मको अधिवेशन भव्य र व्यवस्थित रूपले सम्पन्न गर्न स्वयंसेवक तथा कार्यकर्ता परिचालनमा छलफल भएको पनि उहाँले बताउनु भएको छ। क्रियाशील सदस्यता विवादमा वितरणमा उठेको विवादका सम्बन्धमा समेत पदाधिकारी बैठकले आवश्यक निर्णय लिने गरी छलफल भएको जनाइएको छ। क्रियाशील सदस्यता वितरणमा उठेको विवाद समाधानको लागि पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले गम्भीर समीक्षा गरेको छ। काङ्ग्रेसको केन्द्रीय महाधिवेशन आउँदो भदौ 16 19 गतेको लागि तय गरिएको छ। त्यसअघि साउन 12 गतेबाट स्थानीय तहको अधिवेशन कार्यतालिका भए पनि त्यसलाई केही दिन पर लगेर सम्पन्न गर्ने दिशामा छलफल अगाडि बढेको प्रवक्ता शर्माको भनाइ छ। काङ्ग्रेस पदाधिकारी बैठक निर्धारित समयमै महाधिवेशन हुने आजको गोर्खापत्रमा समाचार छ।
जनता समाजवादी पार्टीको आधिकारिकता विवाद किनारा लगाउन केन्द्रीय कार्यकारिणी समिति पहिचान गर्ने निर्वाचन आयोगको आदेश विरुद्ध महन्त ठाकुर पक्ष सर्वोच्च अदालत पुगेको छ। पार्टी अध्यक्ष ठाकुरले कार्यकारिणी समितिकै विवाद निरूपण नगरिकनै आयोग सिधै बहुमत र अल्पमतको परीक्षणमा जानुलाई गलत भन्नुभएको छ। पार्टीको पुस 7 गतेको बैठकले दिएको अख्तियारी अनुसार कार्यकारिणी समितिमा हेरफेर गरिएको विषयमा निर्णय नै नदिइकन पुरानै कार्यकारिणी समितिलाई शनाखतका लागि बोलाउने आयोगको आदेश बदर गरिनुपर्ने माग ठाकुरको छ। कार्यकारिणी समितिमा हेरफेर भइसकेकाले त्यसलाई मान्यता दिनुपर्ने उहाँको जोड छ। आयोगको इजलासले बिहिबार दल एकीकरण हुँदा बखत कायम रहेको कार्यकारिणी समितिका सदस्यहरूलाई नागरिकतासहित शनाखतका लागि साउन 11 गते आयोगमा उपस्थित हुन आदेश दिएको छ। ठाकुर पक्ष नेता लक्ष्मणलाल कर्णले आयोगले दिएको आदेश त्रुटिपूर्ण रहेकाले त्यसको खारेजीको माग आफूहरूले गरेको बताउनुभयो। आधिकारिक कार्यकारिणी समिति कुन हो भन्ने बारेमा निर्णय नै नदिइकन आयोग अगाडि बढ्न मिल्दैन उहाँले भन्नुभयो। ठाकुरले पुस 7 गते बसेको कार्यकारिणी समिति बैठकले आफूलाई समितिमा हेरफेर गर्ने अधिकार दिएको दावी गर्दै आउनु भएको छ। सर्वसम्मतिबाट गरिएको त्यही निर्णयका आधारमा जेठ 3 आफूले कार्यकारिणी समितिमा हेरफेर गरी आयोगलाई कानूनले दिएको 30 समयसीमाभित्र असार 1 अध्यावधि गरिदिन पत्राचार गरिएको उहाँको भनाइ छ। बहुमतको परीक्षण रोक्न ठाकुर पक्ष सर्वोच्चमा। जसपाको समाचार आजको कान्तिपुरले छापेको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। के तपाईँमा 3 100 भन्दा बढी ज्वरो, रुगा खोकी, श्वास प्रश्वास, पखाला लाग्ने, टाउको र शरीर दुख्ने मध्ये कुनै एक वा एक भन्दा बढी लक्षण देखिएको छ?
त्यस्तो लक्षण COVID-19 को निमोनिया हुन सक्छ।
त्यस्तो लक्षण देखिएमा चिकित्सक वा स्वास्थ्य कर्मीको परामर्शमा जाऊ।
चिकित्सक वा स्वास्थ्य कर्मीको परामर्शमा मात्रै उपचार विधि अवलम्बन गरौ।
COVID-19 आफू, आफ्नो परिवार र समुदायलाई बचाउन अनिवार्य मास्क प्रयोग गरौ।
सामाजिक दूरी पूर्ण रूपमा पालना गरौं। धेरै जना भेला हुने ठाउँमा आफू नजाऊ र अरूलाई पनि नजान प्रोत्साहित गरौं।
मिची मिची साबुन पानीले 1 हात धौ।
आफ्नो अमूल्य जीवन डर, त्रास र चिन्तामा होइन, सावधानी अपनाएर आफू बचौं र अरूलाई रोग सार्नबाट बचाऊ।
प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय, बागमती प्रदेश।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन MCC सम्झौता कार्यान्वयनमा भएको ढिलाइलाई लिएर अमेरिकाले असन्तुष्ट व्यक्त गरेको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको सन् 2021 इन्भेस्टमेन्ट क्लाइमेट स्टेटमेन्ट्स नेपाल प्रतिवेदनमा एमसिसी सम्झौता संसदबाट अनुमोदन गर्न ढिलाइ हुनु सम्भाव्य लगानीकर्ताको लागि राम्रो सङ्केत नभएको उल्लेख गरेको छ। नेपालले ऊर्जा र सडक पूर्वाधार निर्माण गर्न 500 मिलियन अमेरिकी डलर अनुदान पाउने गरी एमसिसीसँग 2074 भदौ 29 सम्झौता गरेको थियो। 4 पुग्ने लाग्दा पनि सम्झौता कार्यान्वयन नभएपछि अमेरिकाले असन्तुष्टि जनाएको हो। 2077 असार 16 सबै प्रक्रिया पूरा गरेर सम्झौता कार्यान्वयनमा जाने नेपालको प्रतिबद्धता रहेको थियो। तत्कालीन सत्तारूढ नेकपाको आन्तरिक विवादले सम्झौता अनुमोदन प्रक्रिया अघि बढाइएको थिएन भने पछिल्लो समय यो विषय प्राथमिकताको केन्द्रभन्दा बाहिर रहेको छ। अमेरिकाले प्रतिवेदनमा नेपालको पर्याप्त सम्भावनाका बावजुद राजनीतिक अस्थिरता, भ्रष्टाचार, जटिल कर्मचारी तन्त्र तथा कानून र नियम असङ्गत कार्यान्वयनले लगानीलाई अवरोध पुर्याएको उल्लेख गरेको छ। एमसिसी ढिलाइले अमेरिका असन्तुष्ट, आजको कान्तिपुरमा समाचार रहेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई सर्वोच्च अदालतले नियुक्ति दिलाएको भन्ने प्रमुख प्रतिपक्षी दलको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै प्रतिवाद गर्नुभएको छ। प्रतिनिधि सभामा हिजो देउवाले प्रमुख प्रतिपक्ष एमालेका संसदीय दलका उपनेता सुभाष चन्द्र नेमुवाङलाई लक्ष्य गर्दै संविधानको धारा 76.5 को व्यवस्था अनुसार नै आफू प्रधानमन्त्री बनेको बताउनुभयो। प्रधानमन्त्रीलाई बधाई दिने क्रममा नेमुवाङले जनताबाट निर्वाचित नभई देउवालाई अदालतले प्रधानमन्त्री बनाएको भनाई राख्नु भएको थियो। देउवाले जवाफ दिने क्रममा संविधानको धारा 76 को उपधारा 5 किन लेखेको भनी प्रश्न गर्नुभएको थियो। सदनमा धारणा राखेपछि नेमुवाङ बाहिरिनु भएको थियो। दलहरूले शुभकामना दिएपछि अन्तिममा धन्यवाद दिन उभिएका देउवाले संसदमा प्रधानमन्त्री बोल्दा प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थिति हुनुपर्ने बताउनुभयो। बैठकमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति थिएन। तत्कालीन संविधान सभाका अध्यक्ष नेमुवाङले संविधान जारी भएपछि सार्वजनिक रूपमा अब कहिल्यै यो संविधान भत्कने छैन, संसद विघटन हुँदैन भनेको देउवाले स्मरण गर्नुभएको थियो। उपनेता नेमुवाङले दलहरूबीच राजनीतिक संस्कृति विकास हुनुपर्ने धारणा राख्नुभएको थियो। त्यसमाथि पनि टिप्पणी गर्दै देउवाले भन्नुभयो, नेमुवाङ आफूले बोलेर अरूको कुरा नसुनी हिँडेर कस्तो नयाँ संस्कृतिको विकास गर्न खोजिएको हो। राष्ट्रपति भण्डारी विद्यादेवी भण्डारीले संविधानको धारा 76.5 अनुसार सरकार बनाउन आह्वान गरेकाले आफूले बहुमत सांसदको हस्ताक्षर गरेर बुझाएको देउवाले बताउनुभयो। प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा हिजो प्रतिनिधि सभामा प्रमुख प्रतिपक्ष एमाले भन्दा सत्तापक्ष काङ्ग्रेस, माओवादी केन्द्र र जनता समाजवादी जसपाका सांसद आक्रामक देखिए। उनीहरूले सरकारबाट हालै हटेका एमाले अध्यक्ष ओलीप्रति आक्रोश पोखेका थिए। एमाले संसदीय दलका उपनेता नेमुवाङले अदालतबाट बनेको सरकार मर्ने बाँच्ने ठेगान नभएको 7 महिने बच्चा जस्तो रहेको उदाहरण दिनुभयो। उहाँले सर्वोच्चको फैसलाले पटक पटक प्रतिनिधि सभा पुनर्स्थापना गरेको, सांसदलाई व्हिप नलाग्ने आदेश दिएको तथा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीचको शक्ति सन्तुलन बिगारेको टिप्पणी गर्नुभयो। काङ्ग्रेसले विगतमा सत्तामा हुँदा गरेको गल्ती नदोहोरिने विश्वास व्यक्त गर्दै नेमुवाङले 2048 सालमा देउबा गृहमन्त्री भएका बेला गोली हानेर मान्छे मारिएको र आफूहरू सांसद भएर पनि प्रहरीको कुटाई खाएको प्रसङ्ग निकाल्नुभयो। कसको पालामा हो, नाम सम्झना भएन भन्दै उहाँले अप्रत्यक्ष रूपमा देउबालाई विगतमा जस्तै गल्ती नगर्न सुझाव दिनुभयो। एमाले नेता नेमुवाङलाई प्रधानमन्त्रीको प्रश्न, संविधानमा धारा 76.5 किन लेखेको, कान्तिपुरमा समाचार छ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले भेट गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री देउवाले सरकारका काम कारवाहीका विषयमा राष्ट्रपतिलाई जानकारी गराउनु भएको हो। राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डाक्टर भेषराज अधिकारीले राष्ट्रपतिसँग प्रधानमन्त्री देउवाले यो नियमित भेट भएको र समसामयिक विषयमा कुराकानी भएको जानकारी दिनुभएको छ। सरकार प्रमुखले बेला बेलामा राष्ट्रपतिसँग भेट गरी सरकारका कामका बारेमा जानकारी गराउने प्रचलन रहेको छ। देउवाले प्रधानमन्त्री पदको शपथ लिएपछि सरकारका काम कारवाहीका विषयमा राष्ट्रपतिलाई जानकारी गराउन पहिलोपटक भेट गर्न राष्ट्रपति कार्यालय पुग्नु भएको हो। राष्ट्रपति र प्रधानमन्त्री बीचको भेटको समाचार आजको पत्र पत्रिकामा रहेको छ।
सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले मृतकका ठूलो बुबाको छोरा दाई सुखदेव भण्डारीलाई आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ गरेको छ। चितवनको राप्ती नगरपालिका 3 की 23 वर्षीय सुजिताकी आमा अम्बिका भण्डारीले सुखदेव विरुद्ध चितवन प्रहरीमा साउन 6 उजुरी दिनुभएको थियो। 23 वर्षीय सुखदेवलाई बिहिबार काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाका मुख्य अनुसन्धान अधिकृत डिएसपी इन्द्रबहादुर राणाले परिवारका सदस्यले सुखदेव र सुजिताको सम्बन्ध शङ्कास्पद देखिएको सङ्केत गरेपछि त्यसतर्फ अनुसन्धान अघि बढाएको बताउनुभयो। सुजिता दिदी कहाँ जान्छु भनेर काठमाडौँ गएको र सुखदेवलाई भेटेर विवाह गर्न दबाब दिएको देखिन्छ, राणाले भन्नुभयो। विवाह गर्न सामाजिक र नैतिक कठिनाई हुने भएपछि सम्भव भएसम्म विदेश जाने र नभए एक आपसमा अपहरणमा परेको बहाना बनाई कसैले थाहा नपाउने ठाउँमा बस्ने योजना समेत रहेको खुल्नआएको राणाले जानकारी दिनुभयो। असार 9 सुजिता र सुखदेव बीच टेलिफोन सम्पर्क भएको देखिन्छ। सुजिताले बिहे गरौँ भन्दा सुखदेवले नमानेको र विवाद हुँदा सुजिताले मर्छु भनेपछि सुखदेवले जे गर्ने हो गर भनेको खुल्न आएको छ। राणाले भन्नुभयो, काठमाडौँमा केही समय दिदीको घरमा बसेकी सुजिता कोठा खोजेर सुखदेवसँग पनि केही समय सँगै बसेको राणाले दावी गर्नुभयो। असार 11 बिहानै सुजिता घरबाट निस्केकी थिइन्। अपहरणमा परेको भन्ने परिवारले दिएको सूचनाका आधारमा प्रहरीले सुजिताको खोजी थालेको थियो। तर घरबाट निस्केको 9 दिनपछि असार 20 साँझ सुजिताको शव घर नजिकैको जङ्गलमा भेटिएको थियो। सुजिताको काठमाडौँ त्रिवी शिक्षण अस्पतालमा पोस्टमार्टम भए पनि मृत्युको कारण खुलेको थिएन। कारण पत्ता लगाउन भिसेरा परीक्षणका लागि नमुना खुमलटारस्थित विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो। चितवन प्रहरीले पोस्टमार्टम र भिसेरा परीक्षण दुवै रिपोर्ट नआएको बताएको छ। चितवन प्रहरी प्रमुख एसपी ओम अधिकारी चाँडै नै दुवै प्रतिवेदन प्राप्त हुने बताउनुहुन्छ। पोस्टमार्टममा संलग्न डाक्टर गोपाल चौधरीले मृतकको शरीरमा प्राणघातक घाउ चोट नभएको बताएका थिए। सुजिता हराएको दिन वा त्यसपछि पनि सुखदेव चितवन आए नआएको बारे अनुसन्धान भइरहेको एसपी अधिकारीले बताउनुभयो। सुजिता घरबाट निस्किएपछि मध्याह दिदी कवितासँग फोन सम्पर्क भएको थियो। फोनमा बहिनीले आफू अपहरणमा परेको जानकारी दिएको दिदी कविताले बताउँदै आएकी छन्। मोबाइल फोन लोकेसनमा घरदेखि दक्षिण लागेको देखिने सुजिताको शव भने घरदेखि उत्तरको जङ्गलमा भेटिएको थियो। शव भेटिएको दिनदेखि नै स्थानीयले घटनाको यथार्थ विवरण चाँडै सार्वजनिक गर्न र दोषी पत्ता लगाएर कारवाही गर्न माग गर्दै विरोध प्रदर्शन समेत गरेका थिए। दाजुसँग थियो सुजिताको प्रेम सम्बन्ध। कान्तिपुरमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com।
मात्र होइन यसमा डिएच फाइबर नेटको एप्सले दिन्छ खुसी सरारा।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
नेपाल परिवेशमा। अब बाँकी समाचार। काठमाडौँ उपत्यकामा दैनिक 26,25,000 लिटर प्रशोधित पानी बिक्री हुन्छ। 180 उद्योगले 20 लिटर अट्ने 1,20,000 जार र 1 लिटरका 2,25,000 बोतल पानी दैनिक उत्पादन गरी बिक्री वितरण गर्छन्। तर जनताको स्वास्थ्यसँग प्रत्यक्ष प्रभाव पार्ने यी उद्योगले गुणस्तरीय पानी उत्पादन गरे नगरेको कडा निगरानी हुँदैन। पानी उद्योगलाई नियमन गर्न प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका 2074 जारी भएको छ। त्यसैमा टेकेर उत्पादित पानीको नियमित गुणस्तर परीक्षण र अनुगमन भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको दावी भए पनि पानीको गुणस्तरलाई लिएर गुनासो आइरहन्छ। पिउने पानीले रोग पनि निम्त्याउँछ। नयाँ पत्रिकामा समाचार छ।
देशभर कोरोना संक्रमण दर स्थिर हुँदा पुनः संक्रमण दर घटाउन बन्दाबन्दी हुन सक्ने आकलन थालिएको छ। अहिले नेपालमा संक्रमण दर 19.3% रहेको छ। संक्रमितको संख्या घटेको देखिए पनि संक्रमण दर उल्लेखनीय रूपमा ओह्रालो लाग्न सकेको छैन। संक्रमण दर उल्लेखनीय रूपमा नघट्दा पुनः बन्दाबन्दी हुन सक्ने अनुमान गरिरहँदा जनस्वास्थ्यविद र चिकित्सकहरूले भने बन्दाबन्दी नै कोरोना नियन्त्रणको प्रमुख उपाय नभएको तर्क गर्न थालेका छन्। जनस्वास्थ्यका मापदण्ड पालना गरेको अवस्थामा बन्दाबन्दी नै गर्न नपर्ने उनीहरूको तर्क छ। काठमाडौँ उपत्यकाभित्र संक्रमण रोकथामको लागि बन्द गरिएका सार्वजनिक सवारी साधन सञ्चालनमा आउन थालेपछि संक्रमितको संख्या बढ्न थालेको छ। काठमाडौँ उपत्यकामा गत 22 असारदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याइएको थियो। त्यस दिन अर्थात 22 असारमा सक्रिय संक्रमितको संख्या 25,828 रहेको थियो। यो संख्या बढेर शुक्रबार 27,661 पुगेको छ। संक्रमण स्थिर, फेरि निषेधाज्ञा होला त, शीर्षकमा आजको राजधानी दैनिकले समाचार छापेको छ।
बागमती प्रदेश सरकारले सवारी साधनको अनलाइन प्रविधिबाट नवीकरण र राजस्व भुक्तानी सेवा सुरु गरेको छ। मुख्यमन्त्री डोरमणी पौडेलले हिजो हेटौँडाका सेवाग्राही चिन्तामणी फुयालको मोटरसाइकलको अनलाइन मार्फत राजस्व तिरेर यातायात व्यवस्थापन सूचना प्रणालीको उद्घाटन गर्नुभयो। शुरूवाती समयमा सेवा सञ्चालन गर्न झन्झट हुने भए पनि बिस्तारै सहज हुने दावी गर्दै मुख्यमन्त्री पौडेलले प्रदेशका सेवाहरूलाई क्रमशः डिजिटल बनाउँदै लैजाने बताउनुभयो। यो भुक्तानी प्रणालीले सेवाग्राहीको समयको बचत र यातायात क्षेत्रमा सुशासन र पारदर्शिता कायम हुने उहाँले विश्वास व्यक्त गर्नुभयो। बागमतीले सवारी तथा यातायात व्यवस्था ऐन जारी गरिसकेको छ। सवारी नवीकरण अब अनलाइनबाटै। कान्तिपुरमा समाचार छ।
जुम्लाको चन्दननाथ नगरपालिकाले महिला नेतृत्व पाउँदा स्थानीय खुसी भएका थिए। पहिलो पटक महिला मेयर र उपमेयर निर्वाचित गरेका नगरवासीले तीव्र गतिमा नगरको विकास हुने आशा राखेका थिए। सामाजिक आर्थिक भौतिक विकास भएर समृद्धिको यात्रामा नगर अघि बढ्ने विश्वास स्थानीयले राखेका थिए। तर स्थानीयको आशा र विश्वास चार वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। न सदरमुकामको फोहोर समयमै उठ्न सकेको छ, न कुनै देखिने खाले विकास भएको छ। केवल नगरपालिका विवादको चङ्गुलमा फँसेको छ। चार वर्षदेखि मेयर र उपमेयर बीचको विवादले हरेक काम प्रभावित भएको स्थानीय बताउँछन्। मेयर र उपमेयर नमिल्दा कर्मचारीलाई काम गर्न पनि कठिन र सेवाग्राहीलाई शास्ति भएको छ। मेयर कान्तिका सेजुवाल र उपमेयर अप्सरा देवी नेउपाने महतबीचको विवादका कारण नगरको विकास प्रभावित भएको हो। मेयर उपमेयर नमिल्दा थलिँदै चन्दननाथ शीर्षकमा नागरिक दैनिकमा समाचार छ।
कोविड महामारीकै बीच नेपालको वैदेशिक व्यापार उच्च दरमा बढेको छ। कोविड संक्रमणको जोखिम र महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको देशव्यापी निषेधाज्ञाका कारण समग्र आर्थिक क्षेत्र प्रभावित भएको थियो। तर आर्थिक वर्ष 77-78 वैदेशिक व्यापार भने 29.85% बढेर 16.80 अर्ब पुगेको छ। आर्थिक वर्ष 76-77 नेपालले कुल 12.94 अर्ब रुपियाँ बराबरको वैदेशिक व्यापार गरेको थियो। आर्थिक वर्ष सुरु भएको दोस्रो महिनाबाट कोविड महामारी बढेपछि नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा जारी गरिएको थियो। त्यसबेला निषेधाज्ञा खुला गरिएपछि आर्थिक गतिविधि बढेको थियो। कोविडकै बीच वैदेशिक व्यापार 30% बढेर झन्डै 17 अर्ब पुग्यो। मुलुकको निर्यात ऐतिहासिक रूपमा 44% बढ्यो। शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
नेपाली सेनाको महेन्द्र दलगन राष्ट्रिय निकुञ्ज शिवपुरीमा हुद्द पदमा कार्यरत धादिङ नीलकण्ठ नगरपालिका 3 का 36 वर्षीय भरत गुरुङको हत्या सोही गनमा कार्यरत 26 वर्षीय हौलदार गङ्गाधर ढकालले गरेको खुलेको छ। चितवनको भरतपुर महानगरपालिका 21 का ढकाललाई चितवन प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक ओम अधिकारीले ढकाललाई पक्राउ गरी अनुसन्धान जारी राखेको जनाउँदै पैसाको लागि हवलदार ढकालले हुद्द गुरुङको गोली हानी हत्या गरेको जानकारी दिनुभएको छ। हुद्दको हत्या आरोपमा हवलदार पक्राउ गोर्खापत्रमा समाचार छ।
र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेश जानेका हकमा राजधानीका 4 अस्पतालबाट कोविड-19 विरुद्ध खोप लगाएको प्रमाणीकरण पत्र दिने निर्णय गरेको छ। यसअघि राजधानीकै शुक्रराज ट्रपिकल तथा सर्वरोग अस्पतालबाट मात्रै यो सेवा दिँदा भिड बढेपछि मन्त्रालयले त्यसको नियन्त्रणका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिभिल अस्पताल र सशस्त्र प्रहरी बल अस्पतालमा यो सुविधा दिने निर्णय गरेको हो। मन्त्रालयले कुनै पनि कामका लागि विदेश जान लागेका हरेक यात्रुले अस्पतालबाट कोविड-19 विरुद्ध लगाएको खोप प्रमाणीकरण पत्र लिएर मात्रै जान सुझाएको छ। खोप प्रमाणीकरणका लागि तोकिए 4 अस्पताल। आजका पत्र पत्रिकामा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। पछिल्लो 24 घण्टामा विश्वभर 5 लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। अमेरिकामा 63,900, इन्डोनेसियामा 49,000, भारतमा 39,441, बेलायतमा 36,300, स्पेनमा 31,100, रसियामा 23,800, इरानमा 21,800 र फ्रान्समा 19,500 कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा कोरोना संक्रमणबाट झन्डै 7,000 मृत्यु भएको छ। इन्डोनेसियामा 1,566, रसियामा 795, भारतमा 536, दक्षिण अफ्रिकामा 450, मेक्सिकोमा 419 तथा अमेरिकामा 406 मृत्यु भएको ओलोमिटरको तथ्याङ्क छ। विश्वभर हालसम्म कोरोना संक्रमणबाट 41,57,900 मानिसको मृत्यु भइसकेको छ। 19,38,00,000 मानिस संक्रमित हुँदा 17,60,00,000 संक्रमण मुक्त भएका छन्।
अब खेल समाचार। 32 संस्करणको ग्रीष्मकालीन टोकियो ओलम्पिक खेलकुद प्रतियोगिता शुक्रबार हिजो सुरु भएको छ। कोरोना भाइरस कोविड-19 कारण निर्धारित समयभन्दा 1 वर्षपछि टोकियो ओलम्पिक सुरु भएको हो। 68,000 क्षमता भएको टोकियो स्थित मुख्य रङ्गशालामा बिना दर्शक नै ओलम्पिकको उद्घाटन भएको छ। उद्घाटन समारोहमा भिआइपी समेत गरी 950 उपस्थित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। खेलकै महाकुम्भको मेलामा विश्वका 206 देशका 11,238 खेलाडी सहभागी हुँदैछन्। टोकियो ओलम्पिकमा संयुक्त राष्ट्रसङ्घमा आबद्ध 193 सदस्य देशका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। हिजो अपरान्न 4:45 सुरु भएको उद्घाटन समारोहमा आयोजक जापानले उत्कृष्ट टेक्नोलोजी प्रस्तुत गरेको थियो। विशिष्ट पाहुनाहरूलाई अनिवार्य सामाजिक दूरी कायम गरिएको थियो। रङ्गशालाबाट सयौं जापानिज परम्परागत वेशभूषा सजिएका खेलप्रेमीहरूले ठूलो टेलिभिजन डिस्प्लेमा उद्घाटन समारोहको मनोरञ्जन लिएका थिए। यसैबीच टोकियो ओलम्पिकमा नेपालबाट 4 खेलमा 5 खेलाडी प्रतिस्पर्धा गर्दैछन्। 5 खेलाडीलाई 4 प्रशिक्षकले सहयोग गरिरहेका छन्। नेपाली टोलीमा खेलाडी तथा प्रशिक्षकभन्दा पदाधिकारीको संख्या धेरै छ। नेपालले पौडी, एथलेटिक्स, जुडो तथा सुटिङमा भाग लिनेछन्। युनिभर्सियालिटी प्लेस अन्तर्गत पौडीबाट गौरीका सिंह, एलेक्स शाह तथा एथलेटिक्सबाट सरस्वती चौधरी टोकियो ओलम्पिकमा छनौट भएका हुन्। आइओसीले प्रदान गरेको वाइल्ड कार्ड मार्फत सुटिङकी कल्पना परियार र जुडोका सोनिया भट्टले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन्। सहभागी खेलाडीमध्ये पौडीकी गौरीका सबैभन्दा सिनियर खेलाडीका रूपमा छिन्। यो उनको यो दोस्रो ओलम्पिक प्रतियोगिता हो। अन्य खेलाडीले पहिलो पटक ओलम्पिकको अनुभव लिँदैछन्। यी चारैजना आआफ्नो इभेन्ट्समा खेल्दा ओलम्पियन खेलाडी बन्नेछन्। आज एथलेटिक्सकी खेलाडी सरस्वती टोकियो प्रस्थान गर्नेछिन्। शुक्रबार हिजो सम्पन्न उद्घाटन समारोहमा नेपालबाट गौरीका र एलेक्सले संयुक्त रूपमा देशको झण्डा बोकेका थिए। बिना दर्शक टोकियो ओलम्पिक सुरु। टोकियोमा अहिलेसम्मकै बढी कोरोना संक्रमित भएकै दिन प्रतियोगिताको भव्य उद्घाटन। नेपाली खेलाडीलाई रेकर्ड सुधार गर्ने लक्ष्य नेपाली खेलाडीको रेकर्ड सुधार गर्ने लक्ष्य आजको नयाँ पत्रिकामा समाचार छ। हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
एमालेमा ओली नरम हुँदा नेपाल कडा, बहुमतको परीक्षण रोक्न जसपा ठाकुर पक्ष सर्वोच्चमा।
गण्डकी प्रदेशमा दलितको भाग खोसेर जग्गा व्यवसायीलाई मन्त्री। शपथ खान तनहुँबाट हिँडेका विश्वकर्माको नाम प्रधानमन्त्री देउवाको दबावमा काटियो।
एमसिसी कार्यान्वयनमा भएको ढिलाइमा अमेरिका असन्तुष्ट। सम्भाव्य लगानीकर्तालाई नेपालले राम्रो संकेत नदिएको टिप्पणी।
पछिल्लो 24 घण्टामा विश्वभर 5 लाख बढी कोरोना संक्रमित थपिए, 7,000 मृत्यु।
र बिना दर्शक टोकियो ओलम्पिक सुरु, भव्य उद्घाटन।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद। सन्चु र नरेन्द्र विदा हुन्छौ। नमस्कार।